शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2077 साल मङ्सिर 14 गते आइतबार, नेपाल सम्बत 1141, नोभेम्बर 29 तारिक सन् 2020।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
सम्वादवा विग्रहको बाटो रोक्न नेकपा अध्यक्ष दाहाललाई ओलीको आग्रह, ओलीमा अहंकार र दम्ब नहटेको दाहालको टिप्पणी।
चिनिया रक्षा मन्त्री आज नेपाल भ्रमणमा आउँदै भ्रमणले दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने नेपाली विज्ञहरूको विश्वास।
केन्द्रको व्यवस्थाले संघीयता कार्यान्वयनमा चुनौती बढेको प्रदेश सभामुखहरूको गुनासो, संघीय सरकार र स्थानीय तहको रवैया बढेको ठहर।
विश्वभर एकै दिन 568,000 कोरोना संक्रमित थपिए, 1200 भन्दा धेरैको मृत्यु।
र नेपाल ओलम्पिक कमिटीको आयोजनामा आज स्पोर्ट्स फोरम हुँदै।
ए साइला, त्यो ब्याङ्कमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै ब्याङ्कले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी ब्याङ्कले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी ब्याङ्कले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो ब्याङ्कले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल ब्याङ्कको नजिकैको शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ। सेन्चुरी कमर्सियल ब्याङ्क, सरल ब्याङ्किङ सबैका लागि।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोपको एक एक जवाफ दिँदै सम्वाद वा विग्रहको बाटो रोज्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ। दाहालले गत कार्तिक 28 गते प्रस्तावका रूपमा 19 पृष्ठको दस्तावेज ल्याएपछि त्यसको प्रतिवादमा ओलीले शनिबार हिजो सचिवालय बैठकमै पेश गरेको 38 पृष्ठ लामो दस्तावेजमा वार पार्कै अवस्थामा पुगिएका अनेक प्रसंग उल्लेख गरिएका छन्। बितेका 29 महिनादेखि 8,00,000 नेता कार्यकर्ताको संयुक्त नेतृत्व गर्दै आएका अध्यक्षद्वय लिखित आरोप प्रत्यारोप गर्दै वार्की पार्कको अवस्थामा पुगेका हुन्। ओलीले पार्टी एकता हुनुभन्दा अघिका विषयवस्तु समेतलाई स्मरण गराउँदै दाहालले यस बीचमा निर्वाह गरेको भूमिका र उहाँको कार्यशैलीमाथि टिप्पणी गर्नुभएको छ। कतिपय प्रश्नको जवाफ दिँदै र कतिपय ठाउँमा दाहालमाथि नै संगीन आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सोध्नु भएको छ, पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्दी नेताहरूको? उहाँले अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलेको विश्लेषण गर्दै समयले यसको उचित हिसाब गर्ने बताउनु भएको छ। पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो? यो स्वस्त नीतिगत बहस हो कि वार्की पार्कको लडाईँ यो अन्तर्विरोध नै हो भने पनि? यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण? तपाईँले रोजेको बाटो वाद प्रतिवाद सम्वादको हो कि वाद प्रतिवाद र विग्रहको हो? दाहाललाई ओलीले प्रति प्रश्न गर्नुभएको छ। यसअघि दाहालले पेश गरेको प्रस्तावमा ओलीले पार्टी एकता विरोधी काम गरेको उल्लेख थियो। उक्त प्रश्नको तीर ओलीले दाहालतिर नै सोझ्याउनु भएको छ। सचिवालयका अन्य नेताहरूको कार्यशैलीमाथि कुनै पनि टिप्पणी नगरी ओलीले एकल रूपमा अध्यक्ष दाहालमाथि मात्रै टिप्पणी गर्नुभएको छ। यसअघि मौखिक रूपमा आरोप प्रत्यारोपमा उत्रिने उनीहरू यसपटक लिखित रूपमै लाञ्छना लगाउने तहमा पुगेका हुन्। ओली र दाहालबीच तिक्तताको बिन्दु माथि उक्लिन थालेपछि उनीहरूलाई मिलाउन राष्ट्रपतिको मात्र होइन चिनिया शक्ति केन्द्रहरू समेतको जोडबल चल्यो। दुवैलाई मिलाएर लैजानका लागि उनीहरूले गरेका प्रयास र शक्तिहरूले पनि काम गरेको देखिएको छैन। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा आफ्नो दस्तावेज पेश गरेपछि अध्यक्ष दाहालले ओलीमा अझै अहंकार र दम्भ कायम रहेको बताउनु भएको छ। उहाँले बैठकमै ओलीलाई पार्टी विभाजनको नायिकाका रूपमा चित्रण गर्नुभयो। ओलीले दाहाल नै पार्टी विखण्डनको दिशातर्फ उन्मुख भएको निचोडसहितको प्रस्ताव पेश गरेपछि दाहालले आफूले अहिलेसम्म त्याग गर्दै आएको र ओलीले पार्टी विभाजनका लागि विभिन्न हरकत गरेर जनतालाई धोका दिएको आरोप लगाउनुभयो। तपाईँमा गल्ती सच्याउने तत्परता छैन, यो दस्तावेजमा पनि अहंकार र दम्ब छ, दाहालले बैठकमा भन्नुभयो, मिल्न खोजे जस्तो छैन। दाहालले गत वर्ष केन्द्रीय कमिटी बैठकपछि राजधानीको पशुपति भिजन कम्प्लेक्समा ओली पक्षका व्यक्तिहरू बसेर एमाले बिउत्याउने प्रयास गरेको र त्यही पृष्ठभूमिका आधारमा दल विभाजन गर्ने अध्यादेश ल्याएको आरोप लगाउनुभयो। दाहाललाई ओलीको जवाफी प्रश्न, तपाईँको बाटो सम्वादकी विग्रहको शीर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ।
बैठकमा ओलीको प्रतिवेदनपछि स्थायी कमिटी सदस्यहरूले विभिन्न टिप्पणी गरेका छन्। स्थायी कमिटी सदस्य प्रदीप गेवालीले प्रसन्नले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको बताउनु भएको छ। समन्वय र संवाद गरेर सहमतिका साथ दुई अध्यक्षले साझा राजनैतिक प्रस्ताव ल्याएको भए राम्रो हुन्थ्यो, यो अवस्था आउँदैनथ्यो, तर त्यसो हुन नसकेपछि अलग अलग प्रस्ताव प्रस्तुत भएको अवस्था हो, उहाँले भन्नुभयो। प्रधानमन्त्रीको प्रस्तावमा एकताको लागि विभिन्न विकल्प प्रस्तुत भएका कारण ती विकल्पमाथि टेकेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ, उहाँको भनाइ छ। तीमध्ये सबैभन्दा मुख्य कुरा चाहिँ भदौ 26 स्थायी कमिटीको निर्णयमा फर्कने विकल्प नै अहिलेको लागि सबैभन्दा उत्तम विकल्प भएको उहाँले बताउनुभयो। यस्तै स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको प्रस्ताव पार्टी एकतालाई सुदृढ गर्ने तरिकाले आए नआएको बताउनु भएको छ। यो प्रतिरक्षात्मक छ, यसमा पार्टीका योजना र नीति कार्यक्रम छैनन्। प्रधानमन्त्री र पार्टी अध्यक्षको तहबाट समग्र योजना सहितको प्रस्ताव आएको भए राम्रो हुन्थ्यो, उहाँले भन्नुभयो। उहाँले प्रचण्डको प्रस्तावलाई पूरै अस्वीकार गर्नुभएको छ। प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि प्रश्न उठाउनु भएको थियो, ओलीबाट प्रश्नको वस्तुगत जवाफ भएन, प्रतिवाद पत्रै छ, एकले अर्काको प्रस्ताव अस्वीकार गरेपछि अब पार्टी विधिबाटै यसको समाधान होला, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा यसरी यसपछि निर्णय लिन मिल्छ होला, उहाँले भन्नुभएको छ। स्थायी कमिटी सदस्य बेदुराम भुसालले प्रधानमन्त्रीले प्रत्यारोपसहित प्रतिवेदन ले सहमतिको सम्भावना कम देखिएको बताउनु भएको छ। अब कमिटीले जे निर्णय गर्छ त्यही मानेर जाने विकल्प मात्रै बाँकी छ। उहाँले भदौ 26 नफर्क्यौं त भन्नुभयो, तर निर्णय कार्यान्वयनमा मेरो पनि गल्ती कमजोरी रह्यो भन्ने स्वीकार गर्नु भएन। कमजोरी स्वीकार्ने एक दुई शब्द समेत छैन, यदि आफ्नो तर्फका कमजोरी पनि स्वीकार गरेको भए उहाँले भने जस्तो विकल्पमा जाने स्पेस बाँकी हुन्थ्यो, उहाँले भन्नुभएको छ। दुवैतिर क्रिटिकल हुन सक्ने मान्छे राखेर उनीहरूले ल्याएको प्रस्ताव पास गरेर जाने विकल्पमा जान सकिन्छ, अन्यथा कमिटीले नै टुङ्गो लगाएर जानु बाहेक विकल्प छैन, स्थायी कमिटी सदस्य भुसालले भन्नुभएको छ। नयाँ पत्रिकामा समाचार छ।
चीनका राष्ट्रपति शी जिनपिङको भ्रमणको एक वर्षपछि चीनबाट नेपालमा आज अर्को उच्चस्तरीय भ्रमण हुँदैछ। नेपाल चीनको 65 कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका स्टेट काउन्सिलर तथा रक्षा मन्त्री वई फिङे आउन लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले हिजो बिहान विज्ञप्ति जारी गर्दै रक्षा मन्त्री वईले नेपालले एक दिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो। चिनिया राष्ट्रपति सीले सन् 2019 अक्टोबर 12-13 नेपाल भ्रमण गरे यता अन्य कुनै पनि उच्च चिनिया अधिकारीको नेपाल भ्रमण हुन सकेको थिएन। सीको भ्रमण लगतै कोविड-19 संक्रमण सुरु भएपछि अन्य मुलुकसँग जस्तै नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमण, द्विपक्षीय कूटनीतिक वार्ता तथा द्विपक्षीय संयन्त्रहरूबीच प्रभावकारी रूपमा काम हुन सकेको छैन। आर्थिक, वाणिज्य, व्यापार, डिफेन्स, सहकार्य र सहायता, उच्च तहमा भ्रमणको आदान प्रदान आदि सम्पूर्ण काम रोकिएको थियो। रक्षा मन्त्री ओईको आज हुने भ्रमणले कोविड-19 कारण रोकिएका कामहरूलाई फेरि गति दिने र दुई मुलुक बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने परराष्ट्र विज्ञ तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप कार्यकारी निर्देशक रूपक सापकोटाको ठम्याइ छ। नेपालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भयो, त्यस लगतै कोविड-19 मार अन्य मुलुकले जस्तै नेपाल र चीन दुवै मुलुकले खेप्नु पर्यो। अब यो भ्रमणले कोविड-19 पछिको सहकार्यलाई अघि बढाउन मद्दत गर्छ भन्ने लाग्छ, उहाँले भन्नुभयो। कूटनीतिक जानकार दिनेश भट्टराईले रक्षा मन्त्री वही राष्ट्रपति सी पछिका महत्वपूर्ण सदस्य भएकाले उहाँको भ्रमणपछि दुई मुलुक बीचको सम्बन्धमा नयाँ अध्याय सुरु हुने बताउनुभयो। सैनिक प्रवक्ता सन्तोष बल्ल पौडेलले पनि यो भ्रमणले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप बढावा दिने बताउनुभयो। चिनिया रक्षा मन्त्री आज आउँदै आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ।
प्रदेशका सभामुख र उपसभामुखहरूले संविधान जारी भएको आधा दशक र प्रदेशसभा गठन भएको 3 बित्न लाग्दा पनि संघीयता कार्यान्वयनमा संघीय सरकारले कानून निर्माणमा व्यवस्था गरेको गुनासो गरेका छन्। संघीय संसदका प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख र उपसभामुख सहभागी 2 अनुभव आदान प्रदान कार्यक्रममा उनीहरूले संघीय सरकार र कतिपय स्थानीय तहको रवैयाका कारण संघीयताको सम्भावना भावना र मर्ममय प्रहार भएको उल्लेख गर्दै यसले जनतामा नकारात्मक प्रभाव देखिन थालेको बताएका छन्। लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घरतीले संघीय संसदले निजामती प्रहरी सम्बन्धी लगायतका महत्वपूर्ण कानूनहरू नबनाउँदा संघीयता कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो। गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले संघीय सरकार र स्थानीय तहको काम गराएको तौर तरिकाले प्रदेशको अस्तित्वमाथि चुनौती खड़ा भएको बताउनु भएको छ। साझा अधिकार भनिएका विषयको ऐन नबन्दा संघीयता कार्यान्वयनमाथि नै प्रश्न उठेको छ। उहाँले भन्नुभयो, कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घरती विष्टले संघीयतामा गए पनि राज्यका निकायहरूले त्यसअनुसार काम गर्न नसकेको बताउनुभयो। प्रदेश सभाका सभामुख र उपसभामुखहरूले संघीय सरकार र स्थानीय तहको रवैयाका कारण संघीयताको भावना र मर्ममय प्रहार भएको भन्दै आक्रोश समेत पोखेका छन्। उनीहरूले संघीय संसद र प्रदेश सभालाई आर्थिक स्वायत्तता नभएको, दक्ष कर्मचारी उपलब्ध नगराएको, कानून निर्माणको लागि विज्ञको अभाव रहेको, संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको छाता कानून संघीय संसदले नबनाएकोले प्रदेश सरकारले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन्। उनीहरूले संघ र प्रदेशका सांसदहरू नीति निर्माता हुन् कि विकासे कार्यकर्ता भन्दै प्रश्न समेत उठाए। उनीहरूले जनमुखी कानून बनाउन सांसदहरू चुकेको निष्कर्ष समेत सुनाएका छन्। केन्द्रको व्यवस्थाले संघीयता कार्यान्वयनमा चुनौती। कान्तिपुरमा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपाली दशैं र तिहारमा खुसियाली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर सट फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ। आइचरका बस, ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको सोरुम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको बिहिबार दोस्रो वर्ष पूरा भएको छ। 2075 मङ्सिर 11 कार्यान्वयनमा आएको योजनामा श्रमिक र रोजगारदाताको आबद्धता बढ्दै गएको अधिकारीहरूले जानकारी दिएका छन्। सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म योगदानमा आधारित सुरक्षा योजनामा 1,79,791 श्रमिक आबद्ध भएका छन्। यी श्रमिक 12,915 उद्योग प्रतिष्ठानमा काम गर्छन्। कोषका कार्यकारी निर्देशक कपिलमणि गेवालीका अनुसार कोषमा 3,10,10,00,000 रुपियाँ जम्मा भइसकेको छ। यो रकम मध्ये करिब 3,01,00,000 यता संकलन भएको हो। गेवालीले भन्नुभयो, गत वर्षको मङ्सिर 11 कोषमा 18 करोड रुपियाँ संकलन भएको थियो। पछिल्लो समयमा कोषमा आबद्ध हुने क्रम बढ़िरहेको र यसलाई अझै तीव्रता दिइने उहाँले बताउनुभयो। कोरोना भाइरस महामारीका कारण शुरू गरिएको लकडाउनको बेला सरकारले योगदानकर्ताको 3 महिना बराबरको रकम कोषमा जम्मा गरिदिएपछि योजनाप्रतिको विश्वास अझै बढेको कोषका अधिकारी बताउँछन्। कोषका अनुसार विगतमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरिरहेका रोजगारदाता र श्रमिक अहिले कोषमा सहभागी हुने क्रम बढेको छ। सामाजिक सुरक्षा ऐनले संगठित संस्थालाई बाध्यकारी रूपमा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेकोले यो क्रम झनै बढ्दै गएको अधिकारीहरू बताउँछन्। योजनामा सहभागी हुन रोजगारदाताले न्यूनतम पारिश्रमिकको 20 र श्रमिकले 11% रकम योगदान गर्नुपर्छ। हाल सरकारले श्रमिकको आधारभूत पारिश्रमिक 13,450 रुपियाँ तोकेको छ। योजनामा सहभागी हुन सबै उद्योग प्रतिष्ठानले सोही न्यूनतम पारिश्रमिकलाई आधार मान्नुपर्छ। योजनामा सहभागी हुनेलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा योजना जस्ता कार्यक्रम राखिएको छ। सामाजिक सुरक्षा योजना तेस्रो वर्षमा पाउने 2,00,000 श्रमिक आबद्ध। नागरिक दैनिकमा समाचार छ।
नेपालमा कोरोना भाइरस कोविड 19 को संक्रमण शुरू भएता 5,000 भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। तीमध्ये 13 जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ। त्यसमा 5 जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो। कोरोना संक्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्स, स्वास्थ्यकर्मी छन्। कतिपय चिकित्सक कोरोना संक्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयूमा तथा भेन्टिलेटरमा उपचारपछि निको भए पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई गत कार्तिक 6 गते कोरोना पुष्टि भएको थियो। कोरोनालाई परास्त गरी उहाँ यतिखेर मन्त्रालयको नियमित काममा फर्किसक्नु भएको छ। दशैंको मुखमा कोरोना संक्रमित भएपछि उहाँलाई दशैंको रौनक भएन, केही खाएको स्वाद तथा गन्ध समेत थाहा हुँदैनथ्यो। सहप्रवक्ता डाक्टर अधिकारीले दशैंमा आफैले टीका लगाउनु भएको थियो। आमा बुबाले मुसेर कोठाको कुनामा राखिदिएको टीका आफैले लगाउनु परेको खल्लो अनुभव छ डाक्टर अधिकारीसँग। कोरोना संक्रमित भएको 14 दिनपछि उहाँ पुनः कोरोना परीक्षण नगरी काममा जानुभयो। उहाँलाई कतिपयले कोरोना नेगेटिभ नआई किन कार्यालय आउनुभएको भन्ने प्रश्न समेत गरे। समाजमा कतिपयले कोरोना संक्रमित भइसकेपछि उनीहरूले हेर्ने दृष्टिकोण नकारात्मक रहेको उहाँको गुनासो छ। नियमित कामका क्रममा कोरोना संक्रमित हुनु स्वाभाविक हो भन्दै डाक्टर अधिकारीले थप्नुभयो, तर समाज र साथीभाइ समेत कोरोना संक्रमण भएको थाहा पाएपछिको व्यवहार फरक पाइयो। 9 दिनपछि कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भन्ने थाहा छ। लक्षण छैन भने काममा निस्कन र पुनः परीक्षण गर्न समेत पर्दैन भन्दै डाक्टर अधिकारीले स्पष्ट पार्नुभयो। अहिले धेरै व्यक्ति कोरोना नेगेटिभ नआएको भन्दै घरमै बसिरहेका छन्। कतिपय कार्यालयमा काम गर्न नेगेटिभ रिपोर्ट आउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै अधिकारीले लक्षण केही छैन भने 14 दिनपछि नियमित काममा जान सबै संक्रमितलाई सुझाव दिनुभयो। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको अनुभव छुट्टै छ। उहाँ पनि 10 दिनसम्म आईसीयूमा बसेर बल्ल तल्ल कोरोनालाई जित्न सफल हुनुभयो। कोरोना भएपछि विराटनगरबाट गत साउन 20 गते हवाई जहाज चार्टर गरेर काठमाडौँको शिक्षण अस्पतालमा पुर्याइएको थियो। चिकित्सकहरूको नियमित उपचारले निको भएपछि उहाँले भारतबाट ब्ल्याक मार्केटबाट औषधि ल्याई उपचार गरेपछि कोरोनालाई जित्न सफल हुनुभएको थियो। मैले भारतबाट 3,00,000 रुपियाँमा रेमडेसिभिर किनेर 10,00,000 हवाईजहाज चार्टर गरेर बाँचेको हुँ। डाक्टर कार्कीले कथा सुनाउनु भयो। त्योभन्दा अघि नेपालमा रेमडेसिभिर प्रयोगमा थिएन। मैले उक्त औषधि प्रयोग गरेपछि नेपालमा कोरोना संक्रमितको उपचारका लागि शुरू भएको जानकारी दिँदै डाक्टर कार्कीले थप्नुभयो, म भाग्यले बाँचेको मान्छे हुँ। कोरोनाले ठूलो पाठ सिकाएको छ। उहाँले आफूलाई कोरोना जित्न 40,00,000 भन्दा बढी रकम खर्च भएको अनुभव सुनाउनुभयो। कोरोना जितेपछि काममै तत्चित्त शीर्षकमा गोर्खापत्रले यो समाचार छापेको छ।
सुदूरपश्चिमका सीमा नाकामा दिनहुँ जसो भारत पस्नेको ताँती देखिन्छ। नेपाल र भारत कोरोना संक्रमण दर बढ्दै गए पनि त्यसको प्रवाह नगरी कामको लागि सुदूरपश्चिमका गौरी फन्टा, त्रिनगर र गड्डाचौकी नाकाबाट भारत जानेको संख्या बढ्दो छ। स्वदेशमा कुनै काम र आमदानीको स्रोत नहुँदा यसरी भारत पस्नुपर्ने बाध्यता आइलागेको हो। भारत जाने सबैको एउटै जवाफ छ, यहाँ स्वदेशमा रोजगारी छैन, बालबच्चा भुकभुकै मर्ने पर्ने दिन आउँछ, त्यही भएर बाध्यताले मजदुरी गर्न जाँदैछौँ। विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौँ नेपाली गत चैत्र वैशाखमा मरे पनि आफ्नै भूमिमा मरौँला भन्दै घर फर्किएका थिए। त्यति बेला घर फर्कने सबैको मुहारमा उत्साह देखिन्थ्यो। भारतमा संक्रमण तीव्र बनेपछि स्वदेशमै काम गरेर परिवारको गुजारा चलाउने सोचका साथ उनीहरू घर फर्किएका थिए। यहाँ सोचे जस्तो भएन, दिन बिते, महिना बिते, तर आम्दानीको मेलो मिलेन, परिवारका सदस्य भोकभोकै बस्नुपर्ने अवस्था आयो। अन्तत उनीहरू कोरोना साम्य नहुँदै फेरि उतै फर्कन बाध्य भएका हुन्। यता बालबच्चा भोकभोकै मर्नुभन्दा त उतै जस्तो भए पनि भोगौँला भनेर भारत जान लागेको डोटीका हर्क भुलले बताउनु भएको छ। यी बालबच्चा पाल्ने उपाय स्वदेशमा भए किन भारत जान्थे? बालबच्चासहित म पन्जाब जाँदैछु, ती बालबच्चासहित भारत जान लागेका भुलले भने जस्तो दुःख र समस्या भए पनि भोग्नु छ। उनी 4 महिना अघि नेपालमा आएका थिए। बालबच्चासहित पति पत्नी मजदुरीको लागि भारत जाने गरेका छन्। खाना त चाहिन्छ, के खाएर बाँच्ने? उनले भने, प्रत्येक दिन सुदूरपश्चिमका त्रिनगर र गड्डा चौकी नाकाबाट दैनिक 1,500 जनाको हारारीमा नेपाली भारत पस्ने गरेका छन्। अघिल्लो साताको शुक्रबार गड्डा चौकी र गौरीफन्टा नाकाबाट 1983 जना र शनिबार 1675 जना भारततर्फ गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक अमरबहादुर थापा छेत्रीले जानकारी दिनुभएको छ। कोरोना भन्दा भोक ठुलो, यता काम नपाएपछि फेरि उतै, नागरिक दैनिकमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या? कति दिनपछि भेटेको आज?
ए दिदी, कोरोनाले साथी नाता गोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नु भयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाउ जाउ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचाऊ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी।
यहाँहरूको सेवामा मेगा बैंक प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता वर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल बैंकिङ,
निशुल्क इन्टरनेट बैंकिङ का साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा बैंकको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-6846-76 मा सम्पर्क गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ। आज बिहान सम्पन्न मतपरिणाममा उहाँले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्नुभएको छ। उहाँले एसोसिएटमा 523, वस्तुगतमा 59 र जिल्ला नगरमा 52 मत लिएर विजयी हुनुभएको हो। जिल्ला नगरको सबैभन्दा बढी 50% मतभार रहन्छ, एसोसिएटको 30 र वस्तुगतको 20% मतभार रहन्छ। उहाँ आगामी कार्यकालको अध्यक्ष पनि बन्नुभएको छ। महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था गरेको छ। उहाँको प्यानलबाट नै एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई विजयी हुनुभएको छ। जिल्ला नगरमा किशोर प्रधान, प्यानलका दिनेश श्रेष्ठ र वस्तुगतमा अञ्जन श्रेष्ठ विजयी भएका छन्।
सरकारले नेत्र विक्रमचन्द नेतृत्वको नेकपा नेता कार्यकर्ता लक्षित निगरानी बढाउँदै गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ। प्रतिबन्धित दलका नेता खोज्न र सो समूहका हुने गतिविधि नियन्त्रण गर्न भन्दै सरकारले गाउँ गाउँमा सुरक्षा कर्मीको बाक्लो टोली परिचालन गरेको हो। स्रोतका अनुसार पश्चिम नेपालका पहाड़ी तथा पश्चिम तराई जिल्लामा सुरक्षाकर्मीको उपस्थिति बढ़ाइएको छ। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले संविधान तथा कानून विपरीतका गतिविधि गर्ने उप निगरानी जारी राखिएको बताउनु भएको छ। संविधान तथा कानून विपरीतका गतिविधि गर्न पाइँदैन, त्यस्ता गतिविधि गर्ने उप निगरानी जारी छ। गृह प्रवक्ता बुढाले भन्नुभयो, वर्जित कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याइन्छ। पछिल्लो समय विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका गतिविधि बढेको भन्दै सुरक्षा संयन्त्रले रुकुम, रोल्पा, दाङ, डडेलधुरा, हुम्ला, कपिल वस्तु लगायत जिल्लामा भित्री गाउँमा तथा बस्तीमा गस्ती बढाएको हो। हुम्लाका केही स्थानमा विप्लव समूहका गतिविधि बढेपछि तीनवटै सुरक्षा निकायबाट गस्ती परिचालन गरिएको हुम्ला प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिनुभयो। विप्लव समूहप्रति बढ्यो सुरक्षा निगरानी, राजधानी दैनिकमा समाचार छ।
कंग्रेसले भ्रष्टाचार विरूद्ध प्रखर आवाज उठ्न उठाउन र तीव्र दबाव सृजना गर्न जरूरी रहेको बताएको छ। भ्रष्टाचारीको अनुहार नहेर्ने प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह शीर्षकमा कंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रतिपक्ष आम सञ्चार माध्यमदेखि ट्रान्सपरेन्सी इन्टरनेसनलसम्मले मात्रै होइन, पछिल्लो एक वर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुँदागत तथ्य स्वयं नेकपाभित्रै समेत लिखित रूपमा प्रस्तुत भइसकेको स्थितिमा भ्रष्टाचारका विरूद्ध अझ प्रखर आवाज उठाउन र तीव्र दबाव सिर्जना गर्न जरूरी छ। विज्ञप्तिमा वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको आफूहरूको समीक्षालाई अन्तत ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले पुष्टि गरेको कंग्रेसको तर्क छ। आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड-19 महामारीका बीच डिजिटल प्रविधि उल्लेख्य विकास भएको बताउनु भएको छ। कोविड-19 प्रत्येक सर्वसाधारण बीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्ट लगायतका प्रविधिले एक आपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। कोरोना महामारी नियन्त्रण गर्न बाध्यात्मक रूपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्कलाई निषेध गर्दा ई कमर्स, अनलाइन सपिङ, डिजिटल बैंकिङ र ई लर्निङ लगायतका डिजिटल उपचार व्यवसाय र क्रियाकलाप समेत नेपालका सहरी क्षेत्रमा मात्र नभई धेरै स्थानमा आम जीवनको अङ्ग बनेका छन्। शनिबार काठमाडौँमा आयोजित फोन पे डिजिटल इकोनोमी कन्भेभ 2020 भर्चुअल प्रविधि माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ। ओलीका अनुसार सरकारले मन्त्री परिषद बैठकलाई पेपरलेस बनाएर सिंहदरबार र बालोटारमा एक्सन रूम स्थापना गरी भर्चुअल प्रविधि प्रयोग मार्फत डिजिटलाइज युगको सुरुवात गरेको बताउनु ओलीले बताउनु भएको छ। सरकारले पछिल्लो पटक डिजिटल नेपालको खाका तयार पारी ई गभर्नेन्सको नीतिगत आधार कार्यान्वयनमा ल्याएको उहाँको भनाइ थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।
नेपाल र भारत आर्थिक रूपमा एकअर्कासँग निर्भर रहेको र यसलाई अझै सुदृढ गराउँदै लैजानुपर्ने पक्षमा भारत रहेको पाइएको छ। भारतले विकास, सहायता, थप मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार तथा आर्थिक परियोजनाहरूलाई नेपाल भारत सम्बन्धको प्रमुख सारखम्बका रूपमा व्याख्या गरेको छ। भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाका अनुसार नेपाल र भारत बीचको सम्बन्धका चारवटा खम्बका रूपमा रहेका निश्चित क्षेत्रहरूलाई विशेष प्राथमिकता दिनुपर्छ। आर्थिक विकास नै नेपाल भारत सम्बन्धको मुख्य आधार शीर्षकमा कारोबारले यो समाचार छापेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवा सम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव अघि सारिएको छ। मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी अगाडि बढाएको हो। हाल नगरपालिका, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संघले खटाउँदै आएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव बसन्त अधिकारीले कर्मचारीको सरुवालाई कसरी थप व्यवहारिक बनाउने भन्ने विषयमा मापदण्ड तयारी भइरहेको बताउँदै केही सरुवाको अधिकार प्रदेशलाई हस्तान्तरण गर्दा राम्रो हुन्छ कि भन्ने कोणबाट छलफल भइरहेको बताउनुभयो। मन्त्रालय नीतिगत काम भन्दा पनि सधैँभरि कर्मचारी सरुवामै व्यस्त रहनु परेको अवस्थालाई मध्यनजर गर्दै सो विषयमा छलफल भइरहेको पनि प्रवक्ता अधिकारीको भनाइ छ। कर्मचारी समायोजन अधिकार प्रदेश सरकारलाई समाचार पत्रले समाचार छापेको छ।
र नेपालले कोभ्याक्स सुविधा अन्तर्गत सहुलियत दरमा समयमै कोविड-19 खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण पठाउने तयारी गरेको छ। कोभ्याक्सले आफूसँग आबद्ध 186 मुलुकलाई खोपसँग सम्बन्धित प्राविधिक जानकारी पठाउन भनेपछि सरकारले तयारी थालेको हो। मुलुकमा खोपका लागि भएको कोल्ड चेनको अवस्था र संचार लगायतका जानकारी अनलाइनबाट छिटो पठाउन भनिएकाले प्राविधिक जानकारी दिने अन्तिम तयारीमा पुगेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्। कान्तिपुरले यो समाचार छापेको छ।
अब अन्तर्राष्ट्रिय समाचार। पछिल्लो 24 घण्टामा विश्वभर 5,68,000 भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा 1,41,000, भारतमा 39,563, ब्राजिलमा 51,922, रूसमा 27,100 र फ्रान्समा 12,580, इटलीमा 26,330 संक्रमित थपिएका छन्। यस्तै पछिल्लो 24 घण्टामा विश्वभर कोरोना संक्रमणका कारण 1200 भन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकामा सबैभन्दा बढी 1200 भन्दा धेरैको मृत्यु भएको हो। यस्तै ब्राजिलमा 563, भारतमा 467, रुसमा 510 र इटलीमा 686 जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या 14,57,000 नागेको छ। संक्रमितको संख्या 6,25,00,000 पुग्दा 4,31,00,000 मानिस संक्रमण मुक्त भएका छन्।
र अब खेल समाचार. नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्ट्स फोरम आज हुँदैछ. कार्यक्रम जुमको माध्यमबाट भर्चुअल हुनेछ. कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरूले विभिन्न विषयमा आफ्नो मन्तव्य राख्नेछन्. अन्तर्राष्ट्रिय ओलम्पिकको भावना र आन्दोलन अनुसार नेपाली खेलकुद क्षेत्र संघ र यसका पदाधिकारीलाई नयाँ घटनाक्रम र अवस्थाबारे सचेतनामूलक जानकारी गराउन यस्तो कार्यक्रम हुँदै आएको छ. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
संवाद वा विग्रहको बाटो रोज्न नेकपा अध्यक्ष दाहाललाई ओलीको चेतावनी. ओलीमा अहंकार र दम्भ नहटेको दाहालको टिप्पणी.
चिनिया रक्षा मन्त्री आज नेपाल भ्रमणमा आउँदै भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने नेपाली विज्ञहरूको विश्वास.
केन्द्रको व्यवस्थाले संघीयता कार्यान्वयनमा चुनौती बढेको प्रदेश सभामुखहरूको गुनासो. संघीय सरकार र स्थानीय तहको रवैया बढेको ठहर.
विश्वभर एकै दिन 5,68,000 कोरोना संक्रमित थपिए. 9,000 भन्दा धेरैको मृत्यु.
र नेपाल ओलम्पिक कमिटिको आयोजनामा आज स्पोर्ट्स फोरम हुँदै
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद. सन्चु र रविन्द्र विदा हुन्छौ. नमस्कार.